यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। सशस्त्र प्रहरीलाई राजनीतिक हस्तक्षेप मुक्त बनाउने गरी कानून निर्माण गर्नुपर्नेमा सांसदहरूको सुझाव। सशस्त्र प्रहरी बल सम्बन्धी विधेयकमा रहेका कमी कमजोरीहरूलाई सच्याएर पूर्णता दिइने गृहमन्त्री रमेश लेखकको प्रतिबद्धता। श्रमजीवी पत्रकार ऐन संशोधन गरी कार्यान्वयन योग्य बनाउनु पर्नेमा सरोकारवालाहरूको जोड़। र युक्रेनमा शान्ति कायम गर्न र नेटो सदस्यताका लागि आफू पद छोड्न तयार रहेको युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीको भनाई। अब समाचार विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकमा सशस्त्र प्रहरी बल नेपाल विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। बैठकमा गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल नेपाल विधेयक 2081 विचार गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव स्वीकृत भएको हो। बैठकमा प्रस्तुत विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै गृहमन्त्री रमेश लेखकले नेपालको शान्ति सुरक्षा र सुव्यवस्था कायम गरी विपद व्यवस्थापन, सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण लगायतका काममा परिचालन गर्न कानूनी व्यवस्थालाई संशोधन तथा एकीकरण गर्न विधेयक ल्याइएको बताउनुभयो। गृहमन्त्री लेखकले विधेयकमा भएका कमी कमजोरीलाई स्वीकार गरी संशोधन गर्न तयार रहेको भन्नुहुँदै सशस्त्र प्रहरी बल नेपाल प्रहरीको जिम्मेवारीहरू कानूनमा स्पष्ट व्यवस्था गरिने पनि बताउनुभयो। यसअघि विधेयकमाथिको छलफलमा सांसदहरूले सशस्त्र प्रहरी बललाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउने गरी कानून निर्माण हुनुपर्नेमा जोड़ दिनुभएको थियो। विधेयकमा सशस्त्र प्रहरी बल र कर्मचारी हक हितको विषय समेटिएको छ। रिक्त पदमा खुला पदपूर्ति गरिने व्यवस्था गरिएको छ। आवश्यकता अनुसार सरूवा वा काज खटाइने व्यवस्था समेत रहेको उहाँले जानकारी गराउनुभयो। बढ़ुवा समिति बनाएर बढ़ुवा गर्ने व्यवस्था मिलाइएको छ। अनिवार्य अवकाशको उमेर न्यूनतम 51 र अधिकतम 60 वर्ष रहेको गृहमन्त्री लेखकले जानकारी दिनुभयो। सरूवा बढ़ुवामा मर्का परेकाले पुनरावेदन गरी उपचार खोज्न सकिने व्यवस्था विधेयकमा समावेश गरिएको छ। सशस्त्र प्रहरी कर्मचारी कुनै अपराधमा संलग्न भए सशस्त्र प्रहरीले नै हेर्ने व्यवस्था गरिएको छ। सशस्त्र प्रहरी बल विशेष अदालतको व्यवस्था गरिएको छ। यस्तै आजको बैठकमा सांसद शेरबहादुर कुँवरले सुदूरपश्चिम र कर्णाली प्रदेशका विपन्न वर्गका नागरिकले विभिन्न अस्पतालबाट प्राप्त गर्दै आएको निशुल्क सेवा वञ्चित हुने अवस्था आएकोले सम्बन्धित अस्पतालबाट पाउँदै आएको सेवाको निरन्तरता हुनुपर्ने भन्ने सार्वजनिक महत्वको विषयमाथि सरकारको ध्यानाकर्षण गराउनुभयो। ध्यानाकर्षण प्रस्तावपछि बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विगतमा गैर सरकारी संस्थासँगको सम्झौतामा अछामको बैलपाटा अस्पतालले व्यवस्थित रूपमा स्वास्थ्य सेवा पुर्याइरहेको अवस्थामा हाल सम्झौता नवीकरण र स्वामित्व हस्तान्तरणको लागि प्रक्रियामा रहेको जानकारी गराउनुभयो। यस्तै स्वास्थ्य मन्त्री पौडेलले हाल सो अस्पताल सामाजिक विकास मन्त्रालय मार्फत सुचारू रहेको जानकारी गराउनुहुँदै प्रदेश सरकारसँगको समन्वयमा निशुल्क सेवा निरन्तर सञ्चालन गर्ने गरी अघि बढ़ने बताउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले भ्रष्टाचार न्यूनीकरण, ग्रे लिस्टबाट देशलाई हटाउने, विकास निर्माण, सड़क पूर्वाधारको विकास लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ। बैठकमा सांसदहरूले पाथिभरा केवलकारको विषयमा विकासको नाममा विनाश हुन नहुने र सरकारले विकास चाहेको हो भने सरोकारवाला पक्षसँग सहमतिका आधारमा अगाडि बढ़नुपर्ने बताउनुभयो। उहाँहरूले देश ग्रे लिस्टमा पर्नुका कारण र विभिन्न दात्री संस्था र निकायबाट आएको रकमको विषयमा प्रश्न उठेकाले प्राप्त रकम के विषयमा के कति खर्च भयो भन्ने बारेमा सदनमा जानकारी गराउन सरकारसँग माग गर्नुभयो। देशका विभिन्न भागमा सड़क पूर्वाधार निर्माण कार्य प्रभावकारी बनाउनुपर्ने, पूर्वाधार विकासमा जोड़ दिनुपर्ने विषयमा पनि सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले पछिल्लो समय हावाहुरी, आगलागी र डढेलोका घटना बढ़दै गएको भन्दै विपद न्यूनीकरणका लागि भइरहेका पहलबारे सदनमा जानकारी गराउन सरकारसँग माग समेत गर्नुभयो। पत्रकारहरूका लागि निर्धारण भएको न्यूनतम पारिश्रमिक कार्यान्वयनमा आउन नसक्नु मुख्य चुनौती भएको सरोकारवालाहरूले औल्याउनु भएको छ। न्यूनतम पारिश्रमिक निर्धारण समितिले आज काठमाडौँमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा श्रमजीवी पत्रकार ऐनलाई संशोधन गरी कार्यान्वयन योग्य बनाइनुपर्नेमा सरोकारवालाहरूले जोड़ दिनुभयो। उहाँहरूले पत्रकारहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न मीडिया हाउसहरूलाई जिम्मेवार बनाउनुपर्ने बताउनुभयो। कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री सचिव सुब्बा गुरूङले श्रमजीवी पत्रकार ऐनलाई समय सापेक्ष बनाउन सरकार तयार रहेको बताउनुभयो। उहाँले ऐन संशोधनका लागि लामो समय लाग्ने भएकोले तत्काल समितिले गर्नुपर्ने काम र भइरहेका अप्ठ्यारा फुकाउन पनि मन्त्रालय तयार रहेको र यसका लागि आवश्यक तयारी गर्न न्यूनतम पारिश्रमिक निर्धारण समितिलाई आग्रह गर्नुभयो। राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त डाक्टर सुरेश आचार्यले श्रमजीवी पत्रकार ऐन संशोधन गरी न्यूनतम पारिश्रमिक निर्धारण समितिलाई अनुगमन र त्यसको कार्यान्वयनको अधिकार दिएर जनशक्ति र बजेटले समेत सम्पन्न बनाउनु पर्ने औल्याउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले श्रमजीवी पत्रकार ऐनलाई समय सापेक्ष बनाउने सामाजिक सुरक्षा कोषमा सबै पत्रकारलाई अनिवार्य रूपमा जोड्न संचार प्रतिष्ठानहरूलाई जिम्मेवार बनाउने गरी छलफल अगाडि बढ़ाउन आग्रह गर्नुभयो। सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले सामाजिक सुरक्षा कोषमा आबद्धता श्रमजीवी ऐन कार्यान्वयनमा समस्या आउनुको कारण कानूनी जटिलता र इच्छाशक्तिको अभाव रहेको औल्याउनुभयो। उहाँले श्रमजीवी पत्रकार ऐनको समयानुकूल संशोधन आवश्यक रहेको बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार फेर्ने पक्षमा आफूहरू नलाग्ने बताउनु भएको छ। पार्टीले आज झापाको कचन कवलबाट शुरू गरेको जनतासँग माओवादी तराई मधेस जागरण अभियानको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले नेकपा माओवादी केन्द्र अब जनतासँग जाने धारणा व्यक्त गर्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीसँग युवा आदान प्रदान कार्यक्रम 2025 सहभागी हुन नेपाल आएका भारत भूटान र मालदिव्सका राष्ट्रिय क्याडेट कोर एनसीसी टोलीले आज भेट गरेको छ। प्रधानमन्त्री ओलीसँग महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको 262 वार्षिकोत्सवका अवसरमा काठमाडौँमा आयोजना हुने उक्त युवा आदान प्रदान कार्यक्रममा सहभागी हुन आएको टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेको हो। उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाश मान सिंहले अर्थतन्त्र चलायमान बनाउन स्थानीय उत्पादनको प्रवर्धन गर्नुपर्ने बताउनु भएको छ। सर्लाहीको लालबन्दीमा निर्मित बहुद्देश्यीय व्यापारिक भवनको आज उद्घाटन गर्नुहुँदै उहाँले लालबन्दीमा निर्मित व्यापारिक भवनले यो क्षेत्रको आर्थिक गतिविधि बढ़ाउन सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपाली उत्पादनको उपयोग र उपभोगलाई प्राथमिकता दिनुपर्ने बताउनु भएको छ। कञ्चनपुरको महेन्द्रनगरमा आजदेखि शुरू भएको सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेलामा मन्त्री भण्डारीले 6 अर्ब भन्दा बढ़ी लगानीमा निर्माण हुने दोधारा चाँदनी सुक्खा बन्दरगाह एक महिनाभित्र निर्माण शुरू हुने बताउनुभयो। पाथीभरा केवलकार खारेजीको माग गर्दै आएका आन्दोलनरत समूहलाई सरकारद्वारा गठित वार्ता समूहले काम स्थगित गर्ने शर्तसहित पुनः वार्ताका लागि आह्वान गरेको छ। सरकारी वार्ता टोलीका संयोजक प्रेम प्रसाद भट्टराईद्वारा जारी विज्ञप्तीमा काम स्थगित गर्ने शर्तसहित पुनः वार्ताका लागि आह्वान गरिएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईको
नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनका राष्ट्रपति वोलोदोमिर जेलेन्स्कीले युक्रेनमा शान्ति स्थापनाका लागि आफू राष्ट्रपति पदबाट राजीनामा दिन तयार रहेको बताउनु भएको छ। युरोपेली बैठकलाई सम्बोधन गर्नुहुँदै जेलेन्स्कीले युद्ध अन्त्यका लागि कुनै पनि सम्झौता अन्तर्गत युक्रेनलाई उत्तर एटलान्टिक सन्धि संगठन नेटोको सदस्यता प्राप्त हुन्छ र युक्रेनमा शान्ति स्थापना हुन्छ भने आफू पद त्याग्न तयार रहेको बताउनुभयो। युक्रेनी अधिकारीका अनुसार नेताहरूले बैठकमा आफ्नो आगामी रणनीति बारे छलफल गर्नेछन् भने जेलेन्स्कीले युक्रेनको सुरक्षा प्रत्याभूतिको बारेमा पनि कुरा गर्नुहुनेछ। नयाँ अमेरिकी प्रशासनको चर्को आलोचना खेपिरहेका जेलेन्स्कीले अमेरिकी राष्ट्रपतिले आफ्ना रूसी समकक्षी भ्लादिमिर पुटिनलाई भेट्नु अघि डोनाल्ड ट्रम्पलाई भेट्न चाहेको पनि बताउनु भएको छ। उहाँले युक्रेनको स्रोत साधनमा सम्झौताका लागि अमेरिकासँग छलफल गर्न पनि आफू तयार रहेको बताउनुभयो। हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस युक्रेन युद्ध रोक्न साउदी अरबमा रूससँग छलफल गर्ने बताउनु भएको थियो। वार्ताका लागि मिति घोषणा गरिएको छैन र अमेरिकाले यसका लागि युक्रेनलाई पनि निमन्त्रणा गरेको छैन। यसैबीच युरोपेली संघ ईयूका विदेश नीति प्रमुख काजा कल्लासले आफ्ना समकक्षी मार्को रूबियोसँग वार्ताका लागि भोलि अमेरिका जाने बताउनु भएको छ। यसैगरी युक्रेनले कब्जा गरेको कुर्स्क क्षेत्रका बासिन्दाहरूको उद्धारका लागि मस्कोले किएव र रेड क्रससँग सम्झौता गरेको रूसी अधिकारीहरूले जनाएका छन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष 2082-83 का लागि स्थानीय तहका लागि समपूरक र विशेष अनुदान प्रस्ताव गर्ने समय सीमा 15 दिन थप गरेको छ। आइतबार बसेको आयोगको बैठकले प्रदेश र स्थानीय सरकारबाट हुने त्यस्तो प्रस्तावका लागि समय थप गर्ने निर्णय गरेको हो। प्रस्ताव पेश गर्न यसअघि 15 फागुनसम्मको समय राखेर आयोगले सूचना प्रकाशित गरेको थियो। कार्यविधि अनुसार विद्युतीय प्रणालीमा परिवर्तन भएको र प्रदेश तथा स्थानीय सरकारबाट समय थपका लागि आग्रह समेत भएका कारण 29 फागुनसम्म म्याद थप गरिएको राष्ट्रिय योजना आयोगले जनाएको छ। पर्यटन राजधानी पोखरामा पहिलो पटक त्रिदेशीय पर्यटन प्रदर्शनी नाइस एक्सपो 2025 आइतबारदेखि शुरू भएको छ। छिमेकी मुलुक भारत र चीनबाट बढ़ी पर्यटक भित्राउने उद्देश्यका साथ प्रदर्शनी आयोजना गरिएको हो। 3 दिनसम्म चल्ने प्रदर्शनीमा पर्यटन क्षेत्रका 80 क्रेताहरू, 70 भन्दा बढी विक्रेता र 75 अन्तर्राष्ट्रिय प्रतिनिधि सहित 600 भन्दा बढीको सहभागिता रहेको छ। प्यासिफिक एसिया ट्राभल एसोसिएशन पाटा नेपाल च्याप्टरले सरकारी तथा निजी क्षेत्र का साझेदार निकायहरूसँगको सहकार्यमा प्रदर्शनीको आयोजना गरिएको हो। नाइस फर माइस एन्ड मोर भन्ने नाराका साथ आयोजना गरिएको प्रदर्शनीले पोखरालाई माइस पर्यटन अर्थात बैठक, सभा सम्मेलन, प्रोत्साहन, विवाह तथा अन्य उत्सव महोत्सव, समारोह, मेला र प्रदर्शनीका लागि आकर्षक गन्तव्यका रूपमा परिवर्तन गर्ने पाटा नेपालले जनाएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
न्यूरो टीम एनआरटीलाई पराजित गर्दै आयोजक टोली जारी केपी ओली कप फुटबल प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेको छ। ललितपुर सादोपाटो स्थित एनफा मैदानमा सोमबार भएको दोस्रो खेलमा एनआरटीलाई 1-0 पराजित गर्दै आयोजक टोली सेमी फाइनलमा प्रवेश गरेको हो। आयोजक क्लब केपी ओली एफसीका लागि सूरजज्यू ठकुरीले निर्णायक गोल गरे। आयोजक टोलीले अब फाइनल प्रवेशका लागि मच्छिन्द्र एएफसी र एएफसी ट्रान्सपोर्ट युनाइटेडको विजेतासँग खेल्नेछ। पहिलो खेलमा नेपाल पुलिस क्लबलाई 2-0 पराजित गर्दै त्रिभुवन आर्मी क्लबले सेमी फाइनलमा स्थान सुरक्षित गरेको थियो। ललितपुर स्थित सातोबाटो एन्फा मैदानमा सोमबारै सम्पन्न पहिलो खेलमा आर्मीलाई जित दिलाउन नवयुग श्रेष्ठ र दिनेश हेमजनले गोल गरे। अब आर्मीले फाइनल प्रवेशका लागि संकटा र एपीएफ क्लब बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। फागुन 18 गतेसम्म चल्ने प्रतियोगिताको विजेताले 15,11,111 र उपविजेताले 5,00,000 रुपियाँ पाउनेछन्। राष्ट्रिय युवा संघ नेपालको आयोजनामा आइतबारदेखि शुरू भएको प्रतियोगितामा 9 टोलीको सहभागिता रहेको छ। प्रतियोगिता अन्तर्गत मंगलबार 2 खेल हुनेछन्। पहिलो खेल 11:30 बजे एपीएफ र संकटा क्लब र दोस्रो खेल दिउँसो 3 बजे मच्छिन्द्र एएफसी र एएफसी ट्रान्सपोर्ट युनाइटेड बीच हुनेछ।
खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आगामी 24 घण्टामा कोशी र गण्डकी प्रदेशको पहाड़ी भूभागका 1-2 स्थानमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहनुका साथै कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाड़ी तथा हिमाली भागका 1-2 स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सशस्त्र प्रहरीलाई राजनीतिक हस्तक्षेप मुक्त बनाउने गरी कानून निर्माण गर्नुपर्नेमा सांसदहरूको सुझाव। सशस्त्र प्रहरी बल सम्बन्धी विधेयकमा रहेका कमी कमजोरीहरूलाई सच्याएर पूर्णता दिइने गृहमन्त्री रमेश लेखकको प्रतिबद्धता। श्रमजीवी पत्रकार ऐन संशोधन गरी कार्यान्वयन योग्य बनाउनु पर्नेमा सरोकारवालाहरूको जोड़ र युक्रेनमा शान्ति कायम गर्न र नेटो सदस्यताका लागि आफू पद छोड्न तयार रहेको युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीको भनाई। यसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।